नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी नीलम कार्की निहारिकाको हवन कथा संग्रहभित्र संग्रहित कथाहरू लिएर आइपुगेका छौं। हवन कथा संग्रह भर्खरै प्रकाशित भएको छ। यो कथा संग्रहभन्दा अघि लेखक नीलम कार्की निहारिकाका धेरै पुस्तकहरू प्रकाशित भइसकेका छन्। उहाँको पहिलो उपन्यास मौन जीवन 2051 सालमा प्रकाशित भएको हो। पहिले रेडियो नेपालमा साहित्य संसार कार्यक्रम सञ्चालिका निहारिका अहिले आफ्ना पति र छोराका साथ अमेरिका बस्दै आउनुभएको छ। उहाँले अमेरिका पुगेपछि पनि लेखनलाई निरन्तरता दिइरहनु भएको छ। कथातर्फ उहाँका कागजमा दस्तखत र बेली कथा संग्रह प्रकाशित भइसकेका छन्। त्यसपछि उहाँको अर्की आइमाई उपन्यास बजारमा आइसकेको छ भने गत वर्ष 2072 प्रकाशित चिरहरणले मदन पुरस्कारको निम्ति मनोनयनमा पर्नुका साथै 2072 पद्मश्री पुरस्कारबाट समेत सम्मानित भइसकेको छ। यो हवन कथा संग्रहभित्र संग्रहित केही कथाहरू आज हामी प्रस्तुत गर्छौं। नीलम कार्कीको यो कथा एकै मृत्युका दुई रूप हामीले शुरूमा वाचन गर्ने कथाको शीर्षक हो। एक बिहानै रित्तो गाग्री लिएर मधुरोतिर जान्छु। फर्कदा गाग्रीभरि छछल्काउँदै आलो रगतको कथा बोकेर आउँछु। पालीमा झुन्डिएको रेडियो बोलिरहेछ कविता। बुन्टे बिहान पाकेको ढिँडो सिल्टीको बटुकोमा लिएर बाहिर निस्कन्छ। हजुरआमाको काखमा बसेर चौरी परेको गालामा कलिलो हातले सुमसुमाउँदै सोध्छ, आमा हाम्रामा चिउरा कहिले कुट्ने, आमा हाम्रामा खसी कहिले ल्याउने। हजुरआमालाई नाति नातिनाले आमा नै भन्ने गर्छन्। उनी केही नबोली पारी डाँडाबाट नागबेली हुँदै गरेको बाटो हेर्छिन्। पारी बन्जाङमा आँखा बिछ्याउँछिन्। आमा हाम्रामा सेल कहिले पोल्ने, नाति प्रश्न थप्छ। छिटो खाएर जा खेल्न, उनी नातिलाई पन्छाउने सुरमा छिन्। बुन्टे आफ्नो जिद्दी छाड्ने पक्षमा छैन। आमा दसैँ आउनु दुई दिन मात्र बाँकी छ अरे हो, भन्नुहोस् न हाम्रामा कहिले ल्याउने खसी। ठुला घरका त बढी माकुर कालो खसी ल्याछन्। आमा आमामा सिंह त यति लामा लामा, हाम्रामा पनि ल्याउने है आमा खसी। यति बेला सिल्टीको बटुको भुइँमा हुन्छ, मसिना औँलाले नाप्दै हुन्छ खसीको तौल। बुन्टेकी दिदी भाइको कुराले आकर्षित भएर अलि नजिक सर्छे। खसी ल्याउने आग्रहमा हजुरआमालाई हेर्छे, आँखा बोलिरहेको हुन्छ, हाम्रामा पनि त्यत्रै खसी किन्ने है आमा। बुन्टेकी आमा पिँढीको पल्लो छेउमा घुमाउँदै गरेको जाँतोलाई टक्क रोकेर सासूलाई हेर्छे। एकै आसमा अल्झेका सासू बुहारीका आँखा ठोकिन्छन्। बुहारी देब्रे हातले कोदाको घान थपेर दाहिने हातले जाँतोको हातो घुमाउँछे। आमा आज पानी पर्ला जस्तो छ, पाली चुहिन्छ होला, कसो गर्ने। बोर्लाका पातामा छरिएको खुसी गाँस्न खोज्दै बोल्छे कान्छी बुहारी। नभन्दै बिजुली चम्कन्छ, आकाशमा मडारिन्छ कालो बादल, बादल छिचोलेर पानीका थोपा धरतीमा खस्न थाल्छन्। छरिएका पात बटुलेर डोकामा राख्छे, सिन्काको मुठो घुसार्छे पालीमा, चार महिनाको छोरो लिएर भित्र पस्छे कान्छी बुहारी। आ, पानी तप्कन्छ पालीबाट, पिस्ने काम रोकिन्छ, पालीबाट तप्केको पानी खस्छ सिल्टीको बटुकामा पनि। हिजो जस्तै लाग्छ जेठो छोराले भनेको, आगुम साल टिन ठोक्ने हो, ऋण उकास्न सक्यो भने साने बन्दकी बस्नुपर्ने छैन त्यहाँ, त्यसपछि त कान्छो छोराको नाम जे भए पनि बोलाउने नाम साने। आफ्ना बाजेले ऋण लिए बापत हली बसेको धेरै नै वर्ष भइसक्यो ठुला गरेका। हली भनिए पनि उसका काम थिए हलो जोत्ने, बाउसे लगाउने, घाँस दाउरा गर्ने, बखारो सोहोर्ने, ठुला घराको दोकानमा बेच्ने सामान राजमार्गदेखि बोकेर ल्याउने, करदन्दामा ढिकी जाँतो गर्ने, जुठा भाँडा माझ्ने, बाजेको लङ्गौटी अनि बजेको फरियाद हुने, कामको विवरण यति नै, यस्तै नै भन्ने किटान छैन। जिसमिसी उज्यालो हुन नपाउँदैदेखि झन्डै मध्यरातसम्म काम गरे बापत बाजेले लिएको ऋणको ब्याज खप्न पाउँदैनथ्यो। दुई छाक खान र वर्षमा एकजोर लाउन पाउँथ्यो। परिवारका लागि मिठो मसिनो पाकेको हुन्थ्यो, तर हरेक दिन मकैको च्याख्ला नै तेर्साउँछिन्। पकाएको भट्टुसँगै थालमा नपस्किकन बजै बासी मोहीको अमिलो शीतनसँग मिठो मानेर निल्ने गर्थ्यो साने। ठुला गरेको घरबारी छेउ सानो झोपडी थियो सानो छँदा। छोटाका सङ्गतले छोरानाति बिग्रन्छन् भनेर लेख सारिदिएका थिए बाजेले। लेखमा सरेको दिन मन औती रोएको थियो साथी छुटेकोमा। अब हप्की धप्की खान नपर्ने भयो बाजे बजेको भनेर मन बुझाए सानेहरूले। बाबु खसेपछि बेसी झर्नुपर्ने भयो सानेलाई काम गर्न उनै कहाँ। साने कहिल्यै तिरेर नसक्ने ऋणदेखि दिक्क भएर सोध्थ्यो आमासँग, होइन आमा, हाम्रो बाजेले कति ल्याएर छन् ऋण, तिरेर कहिले नसकिने। खै, मलाई बिहे गरेर ल्याउँदा तेरो बाबु त्यहीँ हरुवा थिए, त म सुक्तेर बाबुले देखा छैनन् भन्थे। एक दिन बाजे हर हिसाब के हो, हिसाब गर्ने हो कि भन्दा बाजे मान्छे नै सिङ्गे खाउला चाहिँ गर्दैथे, नाथे सबै तिर एकैचोटि भनेर। बाजेले दुई दिन भोक्कै राखी थिइन् बजेले हामीलाई। त्यस बेला त मेरो कोखमा थिइस्, तेरी हजुरआमा बिरामी हुँदा ऋण काटेका हुन अरे भने चाहिँ सुनेथे, कति हो यकिन छैन। साने पसिना पोख्छ ठुला गरेको जमिनमा, परिश्रमको बालीले बैली खेल्छ, साने मुस्कुराउन सक्दैन। धानको बालाले गिज्याउँछ, तेरो भाग्यमा कहाँ छ र मलाई भित्र्याउने। परिश्रमको बाली आफ्नो धनसारमा भित्र्याउन नपाए पनि मेलापात गर्दा माया प्रेम बसेकी सानीलाई आफ्नो झुपडीमा भित्राएको थियो उसले। आफूले माया गरेर ल्याएकी स्वास्नीलाई नाकमा एउटा फुलीसम्म हालिदिन नसक्दा निकै ग्लानी हुन्थ्यो सानेलाई। उसले पसिना रोपेको फसल बेचेर आमदानी थन्क्याउँथे सन्तोषमा ठुला गरे बाजे। पैताला खियाएर बोकेको सामान बेचेर नाफा पठाउँथे सहरको बैङ्क खातामा ठुला गरे बाजे। आफू जाँतोमा बेसरी पिसिएको अनुभव गर्थ्यो, हृदय दुख्थ्यो नराम्ररी। अझ आफ्नै दुलैलाई एकधरो लुगा उधारो माग्दा तथानाम गाली खाप्नु परेको अँध्यारो रातसँग घुक्क घुक्क रोएको थियो आफ्नो बन्दी कर्मलाई धिक्कार्दै। बजेले एउटा पुरानो गुन्यौ चोलो मुख हेराएको भन्दै सानीको हातमा राखिदिएकी थिइन्। सानीले खुसी खुसी स्वीकारेकी थिए बजेको जडौरी। सानीको खुसी, लाज डाक्ने खुसी, जडोरीमा फुलेको सानीको खुसी देख्दा सानीको मन ओइलाएको थियो। देखकार्यो सानीले पाखुरीलाई। पोहोरको साल पनि दसैँ आएको थियो, यसै गरी आउँछ दसैँ। बढीमाको ताउलोमा सपनाहरू छड्काउँदै आफ्नै सपनाहरू भुन्टेर भुन्टेकी दिदीलाई ढिँडो र गुन्द्रुकभन्दा माथि उठेर मिठो र मसिनोको सपना, नाना र चाचाको सपना, भुन्टेकी आमालाई तोपको रापबाट सिउँदो मालिकले वर्ष दिनपछि मायाको पोखो बोकेर ल्याउँछ कि भन्ने सपना, भाइ सानेलाई बग्रेल्ती काँडाबाट उम्कन पाइन्छ कि भन्ने सपना, ती बुढी आमालाई छोराले झुपडीमा खुसी सजाउँछ कि भन्ने सपना।
Rara
सबैका थरीथरीका सपना, सपनाको थोप्रो भनेर भित्रिन्छ दसैँ। गएको दसैँमा पहिलोपटक त्यो झुपडीमा खुसी भित्रिएको थियो। जेठ छोराले बाकसभरि परिवारका लागि खुसी बोकेर ल्याएको थियो। नयाँ बुहारी सानी र आफ्नी स्वास्नीलाई गुन्यौ चोलो पछ्यौरी, छोरालाई कमिज र कट्टु, छोरीलाई जामा, आमालाई ढाकाको खास्टो सुतीको गुन्यौ चोली, भाइ सानेलाई कमिज, जिनको प्यान्ट, छालाको जुत्ता। सानी बल्ल बेहुलो जस्तो देखिन्थ्यो लुगा फेरेर, सानी पनि बेहुली जस्ती। धित मारेर हेरेको थियो भाइ बुहारीको जोडीलाई आँखामा राखुन्जेल जेठाले। पहिलो पटक त्यो दसैँमा सिँगै कालो झक्कले बोको ढालेका थिए। अगाउन्जेल मासु चिउरा खाएका थिए घरका सबैले। उसले भनेको थियो, आमा बल्ल जागिर लागे, अब दुःखका दिन सबै भाग्ने भए हाम्रा। जेठो प्रहरीमा भर्ती भएको डेढ वर्ष भएको थियो, पहिलो छुट्टीमा घर आएको। ठुला गरी बाजे ऋण तिर्न नसक्ने, लुगामा ठाँटिन सक्ने भनेर बेसरी रिसाएका छन् अरे। राति सुत्ने बेला स्वास्नीले सुनाएकी थिए जेठासँग। उसले आफ्नो स्वास्नीलाई अँगालोमा कस्तै भन्यो, आगुम तम सुख च्याच्छु च्याच्छु फिक्री नगर, अहिले खटाएको ठाउँमा तलब भत्ता दुगुना हुन्छ। यति बेला अँध्यारोमा पढ्न सकिँदैन थियो, उसको अनुहार हर्षले चम्किएको छ कि पीडाले मुर्जाएको। दाजुले भाइलाई अब छिट्टै बन्दी जीवनबाट छुटकारा दिलाउनेछु भनेर वचन दियो। सानी चुपचाप दाजुलाई हेरी मात्र रह्यो, मुख नबोले पनि आँखा प्रशस्त बोलिरहेको भान हुन्थ्यो। भाइ दाईसँग धेरै कुरा बोल्न खोजे तर बोलेन। घरमा ढकमक्क खुसी फुलेको छ। धेरै कोसिसपछि आँगनमा उभिएको दाईलाई बोलाएर पिँढीबाट सोधेको थियो, दाई के का लागि जागिर खाका? त्यो पनि भनिरहनु पर्छ र लाटा, झुपडीलाई हेर्दै जवाफमा बोलेको थियो जेठो। टिका थाप्ने बेला भइसकेकाले वार्तालाप अगाडि बढ्न सकेन। आमाले लस्करे बसेका सबैलाई टिका लगाइदिँदै आशिष फलाक्न लागिन्। जेठाको निधारमा टिका टाँस्दै भनिन्, अब छिट्टै टाउकोबाट ठुला गरेको ऋण उतार्नु, तरक्की गर्दै जानु, लामो आयु बाँच्नु। यति बेला जेठो बोल्यो, आमा सधैँ देशका लागि लड्ने योद्धा बन भन्नु न। आमाले भनिन्, तेरा मनका इच्छा पूरा हुन्। जेठी बुहारीका लागि लामो आयु र सौभाग्यको आशिष बोलिन्। सानेको पालोमा भनिन्, तिमीहरू जोई पोईको मिलाप सधैँ जोडी ढुकुर जस्तो होस्, दुई भाइको मिलाप राम लक्ष्मण जस्तै। सानेले भन्यो, आमा मलाई पनि दाईले भने चाहिँ आशिष दिनुहोस् न। हुन्छ, तेरा चिताएका सबै कुरा पुरा हुन्, केटाकेटीलाई लेखपढ गरेर ठूलो मान्छे भन्ने आशिष दिन। टिकाको भोलिपल्ट नै बिदाबारी भएर हिँडेको थियो जेठो। उसको वचन थियो, अबको पालोमा बोक्न सक्ने जति खुसी लिएर आउँछु। फर्कदा आफूले किनेर ल्याएको सानो रेडियो पनि छाडेर गयो, अनि सानेको घरमा रेडियो बज्न थाल्यो। कन्कन्थ्यो बेला बखत पालीमा झुन्डेर। आमाले बाली गरे दमैलाई खोल सिलाउन भनिन् र लगाइदिन् रेडियोलाई। रेडियो बज्दा केटाकेटी उफ्री उफ्री नाच्थे। पूर्णिमाको अर्को दिन गाउँको मेलापात, पानी पेन्दुरो, गौचरण सबैतिर सनसनी फैलियो सानी हराएको कुरा। धेरैले धेरै थरी कुरा गरे, कसैले लाउर गयो भने, कसैले ऋण तिर्न नसकेर गाउँ छाडेर भाग्यो भने, कसैले स्वास्नीसँग झगडा गरेर हिँडेको हो पनि भने, कसैले ठुला गरेको धन चोरेर गएछ भने, कसैले दाजुसँगै भर्ती हुन गयो, दाईभाइको साँठगाँठ हो भने। रातिको बेला बेपत्ता भएको सानीबारी अड्कलबाजी भिन्न भिन्न रहे। सानेहरू आएपछि सबैभन्दा ढाड बाँच्यो ठुला गरेको। एक छोरा मान्छे बराबर दुई छोरी मान्छे भने बाजेले, दुवै बुहारी काममा खटिए त्यहाँ। गर्जेको आकाश थामिएको छैन। बलिनीबाट खसेका पानीका थोपा फोका बनेर फुट्ने क्रम चलिरहेको छ। घरको करेचाबाट बगेर आएको धमिलो बल आँगनको बीच बाछैबाट डोलिँदै दगुरिरहेको छ बगर र हिलो थुपार्दै आँगनभरि। रेडियो स्वाहा गर्दछ, ध्यान छैन कसैको। आमा भित्र जाउँ, ढिँडो ओडालिसके। जेठी बुहारीले ढोकाको सङ्घारबाट बोलाउँछे। चिप्पिँदै गएको रातले पारी बन्ज्याङको चौतारालाई ढाकिदियो। नागबेली हुँदै झरेको बाटो छेकिदियो। बुन्टेर उसके दिदी राम्रो लुगा लगाउने र अगाउन्जेल मासु चिउरा खाने कल्पनामा भोक भोकै निदाइसकेछन् मुख मिठ्याउँदै। आमाले अघिना छेउ रेडियोको ब्याट्री सकाइन् र पुनः हालिन् रेडियोमा। रातिको समाचारमा आयो, सात घण्टादेखि प्रहरी र आतंककारी बीच दोहोरो भिडन्त भइरहेको छ। मौसमको खराबीको कारणले हेलिकप्टरबाट थप बल पठाउन सकिएको छैन। बिहान समाचार आयो, क्याम्प ध्वस्त भयो। 60 जना प्रहरीले लड्दा लड्दै वीरगति प्राप्त गरे। आतंककारीतर्फ पनि ठूलो क्षति हुन गएको छ। एरिया कमान्डर मारिएका छन्। समाचारमा वीरगति प्राप्त गर्नेका नाम उच्चारण हुँदै गयो। जेठोको नाम आउन समय लागेन। गाउँमा साने भेटिएको सनसनी पनि फैलियो। साने त एरिया कमान्डर भइसकेको रहेछ। आमा पिँढीमा बसेर छोराहरू आउने बाटो उसै गरी हेरिरहेकी छिन्। गाउँलेहरू घरमा भेला भएका छन्। एकै मृत्युका दुई रूप यो कथाको शीर्षक हो। हामीले यो कथा नीलम कार्की निहारिकाको हवन कथा संग्रहबाट भर्खरै वाचन गर्यौं। हवन कथा संग्रहभित्र संग्रहित अरू कथाहरू लिएर केही बेरमा आउनेछौं। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका 85 रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ र यसलाई कुनै पनि समयमा डाउनलोड गर्न पनि सकिन्छ। श्रुति सम्वेगमा आज हामी नीलम कार्की निहारिकाको हवन कथा संग्रहभित्र कथा संग्रहित कथाहरू प्रस्तुत गरिरहेका छौं। योभन्दा अघि हामीले एकै मृत्युका दुई रूप शीर्षकको एउटा कथा प्रस्तुत गर्यौं। अब दुईवटा कथा वाचन गर्नको लागि समय पुग्दैन, त्यसैले एउटा कथाको लागि केही समय छोटो रहने हुनाले हामी यसै पुस्तकभित्र रहेको नीलम कार्कीले लेख्नु भएको भूमिका थप कुरा शीर्षकमा लेखिएको भूमिका प्रस्तुत गर्दैछौ। पाल्पाको गुडादी गाउँछेला खोलाको छेउ 3 दिनसम्मको प्रसव वेदनापछि मेरी आमाले मलाई जन्माउनु भयो रे, कान्छी छोरीको रूपमा 2031 सालमा। 2 महिनाको उमेरमा आमासँगै काखमा स्कूल जान लागेछु। आफूले पढाउने बेला कोक्रोमा हालिदिनु हुँदो रहेछ। मेरो खेल्ने ठाउँ विद्यालयको प्राङ्गण। हुर्केको विद्यालयबाट आठ कक्षासम्मको अध्ययन पूरा भएपछि दाजु दिदी सदरमुकामको क्याम्पसमा पढ्दै रहनु भएकोले म तान्छेन पुगेँ पढ्नका लागि। नयाँ परिवेश, नयाँ विद्यालय। जनता माविबाट एसएलसी गरे 2046 सालमा। तान्छेन मिसन अस्पतालमा आफै बिरामी पर्दा पहिलोपल्ट नर्स देखेकी थिएँ। लाग्यो सबैभन्दा राम्रो काम नर्स बनेर सेवा गर्नु हो। कति बेला नर्स बन्ने अठोट गरेँ थाहै भएन। दाजुले साइन्स पढ्न जोड दिनुभए तापनि म नर्सिङ पढ्न नेपालगञ्ज पुगेँ। दीर्घरोग र आर्थिक वेदनाले थिलथिलिएका बिरामी देख्दा म ज्यादै पिरोलिन्थेँ। त्यसै बेला कलमको सहारा लिएँ। दुई उपन्यास नियतिको खेल र मौन जीवन लेखेँ। यसै बेला 3 वर्षको नर्सिङ कोर्स सकेर काठमाडौँ आएँ। दाजु रसियामा चिकित्सा विज्ञान पढ्दै हुनुहुन्थ्यो, दिदी टियुमा माइक्रोबायोलोजी। बुबाको चाहना थियो सबैलाई एकै क्षेत्रमा लगाउने। आमाले आफ्नो पेन्सनबाट मेरो मौन जीवन प्रकाशन गरिदिनुभयो 2051 सालमा। लोकार्पणको चाँजो पाँजो मिलाइदिनुभयो हरहरी उपाध्याय र विजया लक्ष्मी दिदीले। इन्जिनियरिङ क्याम्पसको सहयोगमा कृष्णप्रसाद भट्टराईबाट विमोचन भयो। वास्तवमा म लोकार्पणदेखि अनभिज्ञ थिएँ। त्यसबेला रेडियो नेपालबाट प्रसारण हुने साहित्य संचार सानैदेखि सुन्थे। विषयवस्तुभन्दा बढी दाहालेगिनी दी सरको प्रस्तुतिले आकर्षित भएकी थिएँ। सौभाग्य उहाँसँग साहित्य संचार सञ्चालन गर्ने अवसर प्राप्त भयो। पछि हृदयदेखि सम्मान गर्ने गुरु मृगौलाको दीर्घरोगले थलिनुभयो। साहित्य संचार पूरै सञ्चालन गर्ने जिम्बा ममा आइपर्यो। दुई हजार 56 साल पुस 1 गते झिसमिसेमा टेलिफोनको घन्टी बज्यो। म टुहोरी भइसकेकी रहेछु। दाजु बुबा भाउजू र दुई अरू आफन्त एकैचोटि गुमाए। राप्तीको छेउमा लस्करे दन्केका 5 चिता हेरेर म कति जले थाहा छैन। यी हात ती नै हुन् जसले बुबा र दाजुलाई पालै पालो दागबत्ती दिएर खरानी बनाए। यसपछिका समय कसरी गुज्रिए थाहा भएन। लाग्यो आत्महत्या गरिदिउँ, तर बुढी आमालाई सम्झेर त्यसो गर्न सकिन। त्यसै वर्ष राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएछु। एमएडको जाँच दिएँ, पास भएछु। क्याम्पसमा अध्यापनका लागि छानिए। रेडियो नेपाल छुट्यो। नेपाल टेलिभिजनमा स्वास्थ्य जिज्ञासा चलाउने अवसर पाएँ। यो मेरो जागिर बाँच्नका निमित्त बाध्यताहरू। आमा जो भेटे पनि रोइदिने। यसको बिहे गरिदिए म ढुक्कसँग मर्न सक्थेँ। आमाको लागि म थिएँ, मेरो लागि आमा। भास्करजीले जीवनभर साथ दिने प्रस्ताव राख्नुभयो। विकसित त मुटु अङ्कुराउन सक्छ सक्दैन थाहा थिएन, तर विवाह भयो। यति बेला शिशिर दाई, किरण, मिलन, प्रदीप भाइहरू मेरो माइती बिर्साउन खोज्छन्। जति नै कोसिस गरे पनि यो सम्भव कहाँ छ र? कविता लेख्दै रहेँ, यदा कदा कथा पनि। 2051 सालदेखि छरिएका कथा समेट्न मन लाग्यो। साथीहरूले भन्नुभयो अति ढिलो भयो प्रकाशनको लागि, यो सम्भव थिएन। गोवर्धन पूजा, कृषु छेत्री, मडिलो हनी, ठाकुर बेलबासे, आर्यम डङ्गोल, रोशन थापा निरव, तुलसी हरि कोइराला, प्रहलाद सिन्धुलिय आदिको सहयोग नपाएको भए। मैले सम्झनै पर्छ अनिता बिन्दु, ममता, शान्ति गुरुङ, भगवती पन्त, गीता पन्त र मुरारी पराजुलीलाई। गाउँको विद्यालयमा पनि कविता प्रतियोगिता हुन्थ्यो र किसान मुखपत्र निस्कन्थ्यो। वासुदेव अर्याल र गुडाकर अर्याल जस्ता गुरु त्यस विद्यालयमा नभएको भए कक्षा 6 पढ्दा पहिलो रचना आमा लेख्ने थिइन होला। परिवारले यो वातावरण नदिएको भए कसरी रचना गरिरहन सक्थे होला। मेरी आमाले एउटा हिन्दी उपन्यास पढेर त्यसका सशक्त पात्रबाट मलाई नीलम र दिदीलाई आरती नाम दिनुभएको रे। मेरो साहित्यिक यात्रामा मभन्दा बढी उत्साहित मेरी आमा हुनुहुन्छ। आजसम्म मेरो रचनाको पहिलो पाठक नै उहाँ हो। अब यहाँहरूको पोल्टामा सुम्पेकी छु। यो थियो नीलम कार्कीको हवन कथा संग्रहभित्र थप कुरा शीर्षकमा रहेको भूमिका। मैले यस भूमिकाका धेरै अंश यहाँ प्रस्तुत गरे। अब यसैभित्र संग्रहित अर्को कथा सुनाउँदैछु। कथाको शीर्षक छ जन्मिन नपाएका नानीहरू।
आ,
हतार हतार घरबाट बाहिरिन्छु। केही दिन भयो शोध कार्यमा व्यस्त छु। मेरो शोध कार्य एक नवीन तथ्यको खोजी, नवज्ञानोन्मुख क्रियाकलाप, बौद्धिक खोजपूर्ण क्रियाकलाप। म भित्र अटेस मटेस प्रश्न छन्, अन्तर्वार्ता प्रश्न, अवलोकन फारममा प्रश्न छन्। प्रश्नको ठेली बोकेर केही दिनको नियमित दिनचर्या चाहिँ पुग्छु उही क्लिनिकमा, एक विख्यात स्त्री रोग विशेषज्ञको क्लिनिक। मेरो शोध प्रश्नको विषय जन्मन नपाएका नानीहरू। मेरो शोधको प्रयोजन उपाधि हासिल गर्नु। शोधको क्षेत्र भ्रूण हत्याको अध्ययन र विश्लेषण। शोध शीर्षक चयनका आधार मेरो रुचि, सामग्रीको उपलब्धता, आजको आवश्यकता अनि स्वयं मेरो व्यावहारिक ज्ञान, अनुभव र दक्षता। शोधको औचित्य वास्तवमै भन्ने हो भने आत्मसन्तुष्टि। म शोधार्थी आफैसँग र ती आमासँग। म शोधार्थी आफैसँग र ती आमासँग। ममा धैर्य छैन तर तृष्णा छ, लगनशील छु, पूर्वाग्रह हुन्छ हुन्न म भन्न सक्दिनँ। ममा ज्ञान छ, अभ्यास छ। रातो फाइल बोकेर दिनहुँ जस्तै म आज पनि उपस्थित हुन्छु क्लिनिकमा। म पुग्दा क्रमबद्ध मिलेर लस्करे कुर्सीमा बसेका छन् आमाहरू, सन्तानको हत्या गर्ने पालो पर्खेर आतुर छन् आमाहरू। बेचैनी छ पालो, कहिले आउने हो मेरो पालो, पल पलको हतारो छ। पटक पटक सोध्छन्, अब मेरो पालो कहिले, मेरो बेला भएन, छिट्टै गरिदिनुहोस् न। ऊ भित्रको नानी पनि पर्खेर बसेको हुनसक्छ, कहिले पुरा हुने 9 महिना, अनि च्याँ च्याँ गर्दै यो धरतीमा सफल अवतरण गर्ने सपना देख्दा हुन् सुन्दर संसारको। आमाको पेटभित्र पाठेघर, पाठेघरभित्र तरल पानी, पानीभित्र सुरक्षाको जाली, जालीभित्र ऊ। प्रकृतिले पनि कति सुरक्षा दिए कि नानीको लागि, न्यानो सुरक्षा, सुरक्षामा मस्त सुतेको ऊ। ऊ आफ्नो हत्याको तयारीबाट कति अनभिज्ञ, शङ्का छैन कुनै, आफ्नै आमामाथि शङ्का ऊ कसरी गर्न सक्छ। ऊ मस्त छ, 9 महिना गनिरहेछ, सबैसँग अपरिचित उसले चिनेको जानेको छ त आफ्नै आमाको तातो रगत जानेको छ। अरू नाता सम्बन्धसँग अहिले के सरोकार। ऊ जन्मदा पहिलो बोली च्याँ गरी रुनुपर्छ, रोएपछि जीवनको सुरुवात हुन्छ। अब ऊ रुन नपाउने त भ्रूण सोच्दो हो। मेरी आमाले प्रसव वेदना सहेर यस धरतीमा टेकाउने छिन्। धन्य आमा, धन्य तिमी, पूजनीय छौ। आमाहरू क्रमबद्ध बसेका छन् आफ्नो सन्तानको हत्या गर्ने पालो पर्खेर। भित्री कोठाको एक कुनामा बसेर म झ्यालबाट चियाइरहेकी छु, अवलोकन गरिरहेछु। मेरो पालो आयो, अब प्रतीक्षा सकिएकोमा दङ्ग पर्दछन् पालो आउनेहरू। प्रत्येक आमाले आफ्नो गर्व मिल्काउनु अगाडि मलाई भेटेर छोटो वार्तालाप गर्ने चाँजो पाँजो मिलाइएको छ। म त्यहाँको कर्मचारी जस्तै भएर बसेकी छु, पोसाक परिवर्तन गरेर। मैले जम्मा लिने सेम्पल 100, म क्रमशः अन्तर्वार्ता लिन्छु। एक, नाम रिताशिम खडा, वर्ष 35, ठेगाना काठमाडौँ इमाडोल, पेसा नोकरी। गर्भपतन गराउनुको कारण दुईटा छँदैछन्, अब नपाउने पुग्यो, नराख्ने भन्दा भन्दै बसिहाल्यो। दुई, नाम अञ्जना थापा, वर्ष 32, ठेगाना कैलाली टिकापुर, पेसा गृहिणी। कारण तीनवटी छोरी छन्, अहिले पनि छोरी नै छ अरे। तीन, नाम प्रिया पोखरेल, वर्ष 22, ठेगाना झापा, पेसा कुखुरा पालन। कारण मौन। उसले अर्की स्वास्नी लिएर भाग्यो, अनुहारमा घृणा र रिस छ। चार, नाम नम्रता जोशी, वर्ष 22, ठेगाना सिन्धुलीमाडी, पेसा अध्ययन। कारण मौन मौन मौन। विवाह भएको छैन हो, केही छैन, मसँग लुकाउनु पर्दैन। म उसको हात सुमसुमाउँछु, नम्रता आँसु चुहाउँछे। कसरी भयो? मैले ठूलो विश्वास गरेँ, उसले धोका दियो, बिहे गरेन। पाँच, नाम कोपिला श्रेष्ठ, वर्ष 29, ठेगाना तानसेन पाल्पा, पेसा व्यवसाय ब्युटी पार्लर। कारण एउटा छ, धेरै पाएर के गर्नु, शिक्षा दीक्षा खाना लाउन राम्रो दिन सकिँदैन। छ, नाम कुमारी चौधरी, वर्ष 35, ठेगाना कपिल वस्तु, पेसा कृषि। कारण पाँचजना छन्, फेरि ना बना ना, अब पुग्यो पुग्यो त किन बन्द गर्नु पर्दैन? मान्दैनन्, मान्दै मान्दैनन् लहानीका बाबुले। सात, नाम कमला प्रसाई, वर्ष 19, ठेगाना दरान, पेसा अध्ययन। कारण बिहे गरेको 3 महिना मात्र भएको थियो, घरमा भित्राएका पनि छैनन्, श्रीमानलाई गोली लागेर हुनुहुन्न, राख्न चाहन्थे, पाउन चाहन्थे, तर के गर्नु। आठ, नाम सम्झना ओझा, वर्ष 28, ठेगाना विराटनगर, पेसा गृहिणी। कारण श्रीमान 3 वर्ष भयो विदेश गएको, आइसिया छैन, लाज मान्दै भन्छे। नाम रीता गुरुङ, वर्ष 24, पेसा होटल व्यवसाय, ठेगाना पर्सा। कारण यसलाई कसले स्वीकार्छ, को बाबु भन्छ यसको। 10, नाम सबिना नेपाली, वर्ष 16, ठेगाना पोखरा, पेसा कृषि। कारण 4 महिना अघि सामूहिक बलात्कार, बलात्कारी निर्दोष साबित। 11, नाम डोलमा शेर्पा, वर्ष 46, ठेगाना काभ्रे, पेसा अध्ययन। कारण 40 वर्ष काटिसके, नाति नातिना जन्मिसके, अब समाजले के भन्छ। पालोमा परेकाहरूलाई प्रश्न गर्दै जान्छु, यो क्रम चलिरहेछ केही दिनदेखि। हत्याको प्रत्यक्षदर्शी म, हत्यामा संलग्न छन् डाक्टर, नर्स, सहयोगी छन् नानीका बाबुआमा, आफन्त, जो सबैभन्दा नजिकका छन्। प्रत्यक्षदर्शी म, तर यो हत्याको न मलाई कहीँ बयान दिनु छ, न कहीँ सुनवाई नै हुन्छ। हत्या भइरहेछ तमादम, अर्को दिन म त्यही ठाउँमा पुग्छु, ठिक त्यही समयमा। आफूसँग भएको अवलोकन फारम भर्छु, अन्तर्वार्ता पथमार्दर्शिका भर्छु। मेरो काम शोध कार्य पूरा गर्नु मात्र नहो, गर्भपतन गराउनु या नानीहरूको अकाल हत्याको कारण आज जे मैले सुने यस्तो छ प्रस्तुत गर्छु। विदेश जान लागेकी छु त्यसैले। मेरो पढाइ पूरा भएको छैन, पढाइमा बाधा पर्छ। श्रीमानको पहिलापट्टि श्रीमतीबाट नै छोरा बुहारी छोरी ज्वाइँ सबै छन्। मैले नपाउने शर्तमा बिहे भएको रे, मेरै बुबासँग त्यही दिन भएको थियो भन्छन् कुरा। मालिकनीले थाहा पाए बित्यास पारिहाल्छ नि, कहाँ मालिक कहाँ म। बल्ल 11 पढ्छु, ऊ 12मा, हाम्रो अहिले बिहे गर्ने बेला पनि त भएको छैन। पाल्न सकिँदैन हजुर, रहर थियो नि, श्रीमान सधैँको बिरामी, आज मजदुरी नगरी भरि मुखमा माड लाग्दैन। हामीलाई निको नहुने सरुवा रोग लागेको छ, बन्दुकको कुन्दाले हिर्कायो, बच्चा भित्रै मरिसकेछ। कलाकारको बिहे हुँदैमा त दर्शकको क्रेज घट्दो रहेछ, केही वर्ष नपाउने, अझै केही गर्नु छ, अहिले क्रिएसनको बेला हो, कसरी आफ्नो क्यारियर बिगार्नु। हत्याको अरू कारण, हाम्रो धन्दामा बच्चा भए फाल्नुपर्छ, जन्माउन कहाँ पाइन्छ र। उसले झुटो माया गरेको रहेछ, मैले त चोखो सम्झेँ, जन्माउनु त इच्छा थियो, तर आफ्नै नाताभित्रको हाड नाताको सम्बन्ध। हातको सेतो पन्जा रगतले लतपतिएको छ। डाक्टरले एउटा भ्रूणलाई बकेटमा मिल्काएपछि अर्को मिल्काउने तयारीमा नयाँ पन्जा फेर्छ, रगत नलागेको कीटाणुरहित पन्जा। अय्या, कुनै बेला सुनिन्छ आमाको चित्कार, अय्या, मैले सुने, अरूले पनि सुने आमाको आवाज। तीखो औजारले छिडी छिडी टुक्रा टुक्रा पार्दा नानी पनि अय्या गर्दा हुन्। नानी आमाकै गर्भमा चिच्याउँदा हुन्, स्वयं आमासँग पनि पुग्न पाउँदैन उनीहरूको चित्कार। उनीहरू टुक्रा टुक्रा भएर फोहोरको डङ्गुरभित्र बाल्टीमा मेर्कन्छ। दिनहुँ दर्जनौ भ्रूणहरूको एउटै अवशेष। नानीहरूको हत्यामा मृत्यु गीत गाइदिने कोही छैन। हत्या विरुद्ध जुलुस छैन, नारा छैन, तोडफोड छैन। मात्र हत्यामा संलग्न रहनेहरू पैसाको लेनदेन गर्छन् र बाटो सार्छन्। मेरो कोख दुख छ चसक्क। मेरो तथ्याङ्क संकलनको अन्तिम दिन, मेरो तथ्याङ्कभित्र परेका 100 नानीहरू एकै चिहानमा जलिसकेका छन्। फोहोर जलाउने मेसिनभित्र चर्को रापमा दन्दनी। यति बेला शोकधुन कुनै बज्दैन, यति बेला शोकको आँसु कतै झर्दैन। मातृ हृदय समेत चस्कन्न चसक्क। नानीहरू नजलाई खरानी भइसके। मसँग अवशेष छ संकलित खेस्रा सामग्री। मैले 100 नानी हत्याको वर्गीकरण तालिकीकरण गर्नु छ, चित्रात्मक प्रस्तुति गर्नु छ, डन्डा रेखामा बाँड्नु छ, वृत्तारेखामा कोर्नु छ, प्रतिशतमा बागडोर गरेर रेखाचित्रमा डाल्नु छ, नानीहरूको हत्याको व्याख्या विश्लेषण गर्नु छ, खण्डन मण्डन संशोधन गरी निष्कर्ष निकाल्नु पनि छ। सम्पूर्ण 100 नानीहरूको हत्या विवरण बोकेर म फर्किरहेछु घरतिर। मैले अब टङ्कन गरेर सुन्दर गाथाबन्दीमा पेश गर्नुपर्छ जन्मन नपाएका नानीहरूको कथा। सुन्दर गाथा नानीहरूका लागि सुन्दर नाना। मेरो अघिल्तिर नानीहरू छुनुमुनु छुनुमुनु गर्दै हिँडेका छन्। ताते ताते बामे सरेका छन्। फूल जस्ता कोमल पुष्प, सुनौला हातहरू, सुनकेस्रा कपाल, गुलाबी छाला, सुन्दर आँखा खेल्छन्, कुद्छन्, रमाउँछन्। छरप्रष्ट बाटोमा म बाटो बोलिन्छु। अर्को गुम्तीमा भेट्छु स्कुलको पोसाकमा लामबद्ध नानीहरू। मलाई विदाईको हात लाउँदै बाटो मेरै अघिल्तिरबाट म गन्दै जान्छु। 1, 2, 3, 98, 99, 100 र 101। 101ले मलाई फर्की फर्की हेर्छ। दुरुस्त म मेरो बचपनको फोटो जस्तै म हेरिरहन्छु। मेरो कोख दुख्छ चसक्क। म भुइँमा बस्छु थचक्क। टाउको उठाइछु बिस्तारै। त्यहाँ केही छैन उदाङ्ग सडक र सडक छेउमा पुननिर्माणका लागि भत्काउँदै गरिएको पुरानो घर बाहेक। मेरो कोख दुखिरहन्छ मन्द मन्द। जन्मिन नपाएका नानीहरू अहिले हामीले वाचन गरेको कथाको शीर्षक थियो। आज हामीले श्रुति सम्वेगमा नीलम कार्की निहारिकाको हवन कथा संग्रहभित्र संग्रहित कथाहरू सुनायौं। तपाईँलाई यी कथाको वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को दिन अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा मोहन मैनालीको मान्ठा डराएको जोक सुन्न सकिनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरी बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।